अज़ुबिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। सलामुन अलैकुम। आपके लिए लाया जा रहा है लंदन स्टूडियो से। मेरा नाम शब्बीर रज़वी है, मैं होस्ट हूँ इस प्रोग्राम का। और इंशाल्लाह आज हम गुफ्तगू करेंगे तालीम और इल्म के मौक़िफ़ से। जो प्रोग्राम आज आपके सामने पेश किया जा रहा है उसका टॉपिक जो है इल्म और एजुकेशन का क्या फ़ायदा है। और हमारे साथ दो मारूफ और यानी कि वेल नोन शख्सियतें मौजूद हैं इस वक्त, जिनको मैं इंट्रोड्यूस करूंगा। पहले हमारे गेस्ट हैं मौलाना सैयद तकी रज़वी साहब, जो हौज़े इल्मिया खुम के ग्रेजुएट हैं और यहाँ पर जो इस्लामिक कॉलेज लंदन में जो तकरीबन 15 साल पहले शुरू किया गया था उसके बानियों में से एक बानी में से हैं और इंटरनेशनल स्पीकर भी हैं और एजुकेशनिस्ट भी हैं। दूसरे हमारे अस्सलामु अलैकुम। दूसरे हमारे दोस्त जो यहाँ पर आए हुए हैं डॉक्टर एजाज हुसैन, मारूफ शख्सियत हैं, यानी कि इंटरनेशनल लेवल पर लोग इन्हें अच्छी तरह जानते हैं। ये एक एकेडमिक हैं, राइटर हैं और ब्रॉडकास्टर हैं। खुश आमदीद आप दोनों को। सलामुन अलैकुम एजाज भाई। मैं जैसे अर्ज़ कर रहा था कि आज का टॉपिक बहुत अहम है, यानी कि इल्म और एजुकेशन वो चीज़ है जिसकी बिना पर इंडिविजुअल भी आगे बढ़ता है, कौम भी आगे बढ़ती है। और जो कौमें एजुकेशन से दूर हो गई हैं, हम देखते हैं कि उनका हाल भी जो है बिल्कुल बेकार होता जा रहा है आज इस दुनिया में। इस वक्त 2014 में हम देखते हैं कि वो सोसाइटी जिसने एजुकेशन पर पैसा खर्च किया है वो बेस्ट इन्वेस्टमेंट पाया जाता है। मगर इसके साथ साथ एजुकेशन की यानी कि पॉलिसी क्या होनी चाहिए, एजुकेशन का फ़ायदा क्या होता है और किस तरह की एजुकेशन जो है इंडिविजुअल के लिए और कौम के लिए मुफीद होती है, ये टॉपिक्स हम आज डिस्कस करेंगे इंशाल्लाह। मौलाना सैयद तकी, आपने तो यहाँ पर क्योंकि एक कॉलेज भी शुरू किया है और यानी कि इस्लामिक कॉलेज भी है, मगर उसके साथ साथ जो है दुनियावी तालीम भी हासिल की जाती है। तो जैसे मैंने शुरू में क्वेश्चन पोस्ट किया था कि तालीम और एजुकेशन का मतलब क्या है और उससे क्या फ़ायदा होता है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अगर हम एक रसूल अकरम की हदीस से शुरू करें जिसमें हदीस क्वाइट क्लियर है, वाज़ेह है, जिसमें कह रहे हैं अफ़ज़लुल इबादत तफक्कुर फ़िद दीन, दैट सबसे अफजल तरीन इबादत यह है कि अपने दीन में सोच विचार करो। यानी सिर्फ मौजू इधर दीन का नहीं, सोच विचार का है कि सोचने की जो फाउंडेशन है ये एक इल्म की तरफ है कि आदमी किस तरह से वो अपने पास जो हासिल हो गई है नॉलेज उसको किस तरह से इस्तेमाल करता है समझने के अपने दीनी वज़ाइफ क्या हैं। तो ये दोनों का एक साथ चलने का लाजिमा है, लाजिम मलजूम है कि अगर आपको दीन में सही तरह से अमल करना है तो आपको सोचना है कि क्या उस दीन में वज़ाइफ हैं आपके कि वो अमल सही तरह से हासिल हो। और ये रसूल अकरम के हदीसों के लिहाज से मौला अमीर मोमिनीन अली इब्ने अबी तालिब अलैहिस्सलाम के लिहाज से कि जिस चीज़ के ऊपर वो काफ़ी एम्फसाइज करते हैं, ताकीद करते हैं कि इल्म हासिल करना, इल्म के ऊपर काफ़ी ओवरऑल प्रेशर है कि आदमी आगे नहीं बढ़ सकता। हत्ता उसूल दीन के मसाइल में आप जब तक खुदा को नहीं आते तो उसी लिहाज से नमाज रोज़ा पढ़ना है तो आपको पता होना कि खुदा क्या चीज़ है। तो इल्म सब चीज़ जो इल्म के ऊपर तकिया करती है, तो ये इसके फाउंडेशन है आगे आदमी को अगर बढ़ना है कि उसको सोचना है कि अपने का अपनी ज़िंदगी के लिहाज से कौन से अवज़ार इस्तेमाल कर सकता है वो कि वो आगे बढ़े। और सबसे ज़्यादा दीनदार वो होगा जिसके पास सबसे ज़्यादा इल्म हो, सबसे ज़्यादा वो दीन को सही तरह से अमल में लाने के लिहाज से इल्म हासिल करता है। और लफ्ज़ उमूमन इल्म के मुकाबले में जहल है। और जहल का असल में मतलब ये नहीं कि आगाही ना होना,
अनएजुकेटेड नहीं है।
जहल का मतलब ये नहीं कि एजुकेटेड नहीं है शख्स, जहल का मतलब ये कि वो इल्म को जानते हुए अमल में नहीं लाना, वो है जहल। असल जहल वो है कि आप जानते हैं मिसाल के तौर पर बेटियों को दफन नहीं करना चाहिए, मगर जब भी दफन करते थे तो उनको पता था, इल्म तो था कि बेटियों को दफन नहीं करना। उसी लिहाज से हम जो समझते हैं, हमें पता है कि हमें ये जानते हैं कि जब तक आदमी अपने आप अपनी कौम को एक एजुकेशनल लेवल पर नहीं लेके आएगा तो वो कौम हमेशा पस रहेगी, हमेशा नाकाबिल रहेगी कि वो आगे किस तरह से दुनियावी मसाइल के लिहाज से भी और दीनी मसाइल के लिहाज से भी आगे कैसे बनना। तो ये दीन खुद एक तकाजा रखता है कि आदमी इल्म के ऊपर एम्फसाइज करे।
सही डॉक्टर एजाज, ये जो گفتگو آغا صاحب نے ابھی یعنی کہ بگننگ میں فرمائی اس سے کئی یعنی کہ راستے نکلتے ہیں سوچنے کے لیے. اکثر ایجوکیشن کو ہم دیکھتے ہیں کہ دنیاوی فائدہ اٹھانے کے لیے, یعنی کہ میں ڈاکٹر بن جاؤں گا تو اتنی تنخواہ ملے گی مجھے, میں انجینئر بن جاؤں گا تو اتنی تنخواہ ملے گی. تو ایجوکیشن کو کس خاکے میں فٹ کیا جا سکتا ہے, صرف پیسے کمانے کے لیے یا اس کا کچھ اور مزید مقصد ہوتا ہے؟
دیکھیے, شکریہ, بڑا اچھا سوال آپ نے اٹھایا. ایجوکیشن دیکھیے, جب سے کمرشلائز ہوئی ہے پوری دنیا میں, اور اس میں کسی بھی ملک کو یا کسی قوم کو آپ اس میں ایکسکلوڈ نہیں کر سکتے کہ فلاں کنٹری نے کمرشلائز نہیں کی ایجوکیشن. کمرشلائزیشن ایجوکیشن کی نیڈ بھی ہے یار کی. ظاہر ہے ایک انسان جو ہے وہ اتنا پڑھ جاتا ہے, ریسرچ اور اسکالرشپ میں اتنے آگے چلا جاتا ہے, تو وہ دیکھتا ہے کہ اب میرے پاس تو نالج آ گیا, کیا میں اسے اپنے اندر دفن رکھوں یا اس کو شیئر کروں لوگوں کے ساتھ. اگر وہ شیئر بھی کرنا چاہتا ہے تو اس کی کیا ماڈل ہوگا شیئر کرنے میں, کیا اس کو اس سے کچھ گین ہوگا؟ تو جو کمرشل اسپیکٹ ہے اور دوسرا سوشل اسپیکٹ ہے, یہ دونوں سائڈ بائی سائڈ ہی چلتے ہیں. انسان کو آج کے دور میں تعلیم کے حصول کے لیے, علم کی حصول کے لیے ایک بیلنس, ایک اسٹرائک کرنا پڑتا ہے. اگر وہ اس کی کمرشل ویلیو نہیں لے گا تو بھوکے فلاسفر جو ہیں وہ بیچارے زیادہ دیر نہیں. آپ کی نیڈز ہیں, آپ نے گھر چلانا ہے, آپ کی کموڈیٹیز ہیں, آپ نے گروسری لینی ہے, بچوں کی تعلیم و تربیت ہے, آپ نے بلز پے کرنے ہیں, آپ کی اور سماجی ذمہ داریاں, آپ نے خمس ادا کرنا ہے, آپ نے زکوٰۃ ادا کرنی ہے. جب تک آپ کمائیں گے نہیں,
صحیح,
تو جن سوسائٹیز میں ہم رہ رہے ہیں وہاں کیپیٹلزم زیادہ ڈومینیٹ کرتا جا رہا ہے, اور چونکہ سوشلز ہیں وہ انہوں نے کمرشلائز تو ایجوکیشن جو کیا, لیکن ایک بیلنس ٹرائی کرتے ہوئے سوشل جسٹس سسٹم, سوشل ایکوالٹی سسٹم بھی کچھ حد تک, کچھ لیول تک وہ برقرار رکھے ہوئے ہیں, جس کی وجہ سے دونوں جو دونوں ضروریات پوری ہوتی ہیں, آپ کی مورل بھی پوری ہوتی ہیں, اخلاقی بھی پوری ہوتی ہیں, اور آپ کی کمرشل بھی پوری ہوتی ہیں. تو اگر کوئی آج کے دنیا میں یہ کہے کہ نہیں جی, میں نے کمرشل اسپیکٹ یا کمرشل اینگل ایجوکیشن کا یا نالج کا یہ میں نے اسے اگنور کر دینا ہے, تو وہ دیوانے کی دنیا میں وہ رہ رہا ہوگا. آپ نے ایک بیلنس ٹرائی کیا, آپ نے اپنی ذمہ داریاں بھی پوری کرنی ہیں. جس طرح آپ نے اپنی دولت سے خمس بھی ادا کرنا ہے, زکوٰۃ بھی ادا کرنی ہے, اور اپنے اوپر بھی خرچ کرنا ہے, دوسروں کے اوپر بھی خرچ کرنا ہے. اسی طرح علم بھی ایک دولت ہے, علم بھی ایک ایسٹ ہے, علم بھی ایک آپ کی پراپرٹی ہے, اسے آپ نے استعمال, اس کی بھی خمس نکالنی ہے. جہاں آپ نے فری آف چارج لوگوں کے ساتھ, جیسے قبلہ ماشاء اللہ بڑے عرصوں سے میں دیکھ رہا ہوں, 10-15 برس سے بڑا ایکٹیولی اس کو پرسو کر رہے ہیں, 1997 سے ماشاء اللہ اس فیلڈ میں ہے, کہ اپنے یہ اکیڈیمک, ہم ایک ٹرم یوز کرتے ہیں کلیشے, کہ اپنی انٹلیکچل اور اکیڈیمک پروس کی آپ خمس اور زکات ادا کرتے ہیں. وہ قبلہ کر رہے ہیں, ہم بھی کرتے ہیں, وہ مختلف صورتوں میں, کہیں لیکچرنگ ہم فری کر لیتے ہیں, کہیں ہم ریسرچ کے لیے کچھ آرٹیکل لکھ کے دے دیتے ہیں, کہیں کوئی پالیسی ڈاکیومنٹ اپنے کسی جو ہے ادارے کے لیے لکھ کے دے دیتے ہیں, اور اس کی کوئی بھی فیس ہم اس کے عوض توقع نہیں رکھتے لینے کے لیے. تو یہ بھی چل رہا ہے ساتھ ساتھ, لیکن اگر سارا پوری ہمارا اپنی توجہ اتنی لگا دیں تو ہماری جو کمرشل نیڈ ہے ہمارے خاندان کی, ہمارے بچوں کی, وہ پوری نہیں کر سکیں گے. تو ایک بیلنس جو ہے سب سے خوبصورت چیز ہے اس میں.
ہاں سر, تو یہ یعنی کہ پھر یہاں پر یہی سوال پیدا ہوتا ہے کہ آیا کہ کوئی ایک یعنی کہ سبجیکٹ یا کوئی ایجوکیشن یا کوئی علم حاصل کرنے کا طریقہ آیا کہ یہ اسلامی ہے یا یہ غیر اسلامی ہے؟ مثلا اکثر سوچا جاتا ہے کہ اگر کوئی انسان انجینئرنگ کر رہا ہے, اٹس اے نان اسلامک سبجیکٹ, اور کوئی یعنی کہ اسلامک ہسٹری پڑھ رہا ہے تو یہ اسلامک, اس میں کوئی فرق ہے؟ یعنی کہ کسی چیز کو ہم کہہ سکتے ہیں یہ اسلامی ایجوکیشن یا غیر اسلامی ایجوکیشن ہے؟
اصل میں سبجیکٹ نہیں ہے جو اسلامی ہو یا نہ اسلامی ہو, method of teaching is the thing that we have to look at. اسی وجہ سے آپ دیکھیں بہت جگہوں میں صرف emphasize کرتے ہیں تعلیم کے اوپر, مگر in reality emphasis ہونا چاہیے تعلیم اور تربیت کے اوپر. There must be a combination, ایک relationship ہونا چاہیے کہ آپ جب ایک accountant کو train کر رہے ہیں تو اس کو یہ بھی تربیت دینی ہے کہ تم چیٹ نہیں کرو گے اپنے حساب میں. تو وہ قسم کی تعلیم اور تربیت کی جو ریلیشن شپ ہے اکثر کیا ہے علمی ماحول میں ابینڈن کر دیا جاتی ہے, کہتے ہیں ہاں بیٹا علم حاصل کر لو, ڈاکٹر بن جاؤ, حتیٰ اگر جا کے جب ڈاکٹر بن جاؤ گے تو پیشنٹ اگر مریض بھی آئے گا وہ پیسہ نہ دے تو اس کو کہ جاؤ میں تمہیں نہیں دیکھ سکتا. جب تک ایک پرائم منسٹر صاحب کا بیٹا آئے گا اور صحیح طرح سے اس کا جیب کاٹ سکیں گے اس وقت ٹریٹمنٹ پہ، مگر جب تعلیم ہوگی تو اس ڈاکٹر کو بولے جائے گا تم غریب کے ماحول میں جا کے تمہیں تربیت کرنا کیوں، چونکہ تمہاری علم جو ہے اس کو جب تم عمل میں لاؤ گے پبلک بھی خود راضی ہوگی، خدا بھی تمہارے سے راضی ہوگا. یہ تعلیم جو ہے اس کو کس طرح سے تربیت کے ساتھ متصل کر کے آگے بڑھائیں گے، وہ اسٹریٹجی پھر آپ کو، وہ قوم کے لیے کام کرنے کے لیے تیار ہے چونکہ وہ اپنے قوم سے بھی رضایت حاصل کرنا چاہے، خدا سے بھی رضایت حاصل کرنا چاہے اپنے فیلڈ میں جو آیا. تو یہ اپنی جو ایجوکیشن انسٹیٹیوشنز ہیں اس پر ان کو زیادہ، اس ریلیشن شپ کے اوپر ان کو زیادہ پریکٹس کرنا پڑے گا کہ ڈیولپ کرنے وہ انسٹیٹیوشنل اسٹریٹجی کے، جب ہم اکاؤنٹنٹس بنا رہے ہیں، ہم ڈاکٹرز بنا رہے ہیں، ہم انجینئرز بنا رہے ہیں، ہم آئی ٹی ایکسپرٹس بن رہے ہیں، مثال کے طور پہ یہ آئی ٹی کے لے لیں، انفارمیشن ٹیکنالوجی، اب یہ آئی ٹی کو جب ہم بناتے ہیں تو ڈو وی ٹیچ دا پرسن کہ اس کو ہم یہ تربیت دیتے ہیں کہ وہ اپنے سافٹ ویئر انجینئرنگ جو ہے حلال سافٹ ویئر پروگرامز بنائے یا حرام سافٹ ویئر پروگرامز بنائے، یا کہیں گے میں تو بس سافٹ ویئر پروگرام بنا رہا ہوں، اٹ میکس نو ڈفرنس ٹو می، اٹ میکس ڈفرنس،
یعنی کہ وہ وائلنٹ گیمز اور اس طرح کی چیزیں،
اس چیز کے لحاظ سے پھر وہ تعلیم آئے گی، تربیت آئے گی اس میں،
اگر اپنا ٹیلنٹ
کس طرح سے استعمال کریں، اسی بگننگ پوائنٹ سے وہی پھر آدمی سوچے کہ اگر میں بچوں کو رہنمائی کروں کہ کس قسم کے درس پڑھنا ہے اس کو، تو آیا میں اس کو نیچرل آرٹس میں بھیجوں یا کوئی قسم کی آرٹس جو جس میں فساد نہ ہو. تو یہ سب چیزوں کو پھر ڈیولپ کرنا پڑے گا کہ جو تربیت کے اوپر ضربہ نہ لگائے تعلیم حاصل کرتے. تو یہ ہے اسٹریٹجی اصل، نہیں کہ ہم کہیں کہ کتنے کوالیفیکیشنز ہم لوگوں کو دے سکتے ہیں، کس فیلڈز میں ہم کوالیفیکیشن، یا ہم اگر کہیں گے اسلامک اسٹڈیز ہے تو ٹھیک ہے ہم نے دینی لحاظ سے تربیت کر دی ادھر، نہیں، دینی لحاظ سے ہم تربیت انجینئرنگ میں بھی کر سکتے وہی لیول پر جیسے اسلامک اسٹڈیز میں کریں گے. تو یہ اسلامک اسٹڈیز کوئی فیلڈ نہیں ہے، یہ اسلامک کرنا کوئی فیلڈ کو اسلامک کرنا نہیں ہے، تفکر کو اسلامی کرنا ہے کہ جب وہ تعلیم حاصل کر رہا ہے کس طرح سے وہ دینی وظائف اپنے اس تعلیم کے ساتھ انجام میں لائے.
صحیح اعجاز بھائی، تو یہاں پر گفتگو اس طرح سے پھر آگے بڑھ سکتی ہے کہ ایک تو ڈیفینیشن ہمیں اچھی طرح سے آغا صاحب نے بتائی کہ اسلامک ایجوکیشن اور غیر اسلامی میں یعنی کہ کوئی فرق نہیں ہے، یعنی کہ جس طرح سے اس کی تربیت دی جائے اور ماحول کریٹ کیا جائے ایجوکیشن میں. تو ایک سوال جو ذہن میں اکثر آتا ہے کہ ہم دیکھتے ہیں کہ بڑے بڑے ہیڈز آف ڈپارٹمنٹ ہیں اور اسپیشلی اب جو جیسے اکنامک کرائسس ویسٹ میں ہوئی، بڑے قابل طلبا آکسفورڈ، کیمبرج، یل، بڑی بڑی یونیورسٹیز کے، انہوں نے یہ سوچا کہ صرف ہمیں جو ہے پیسہ بنانا ہے، سوسائٹی کو جو ہوتا ہے اس کا ان کو فکر نہیں تھی. مجھے ابھی انفارمیشن دی جا رہی ہے کہ ہمیں بریک پر جانا ہے، تو انشاءاللہ یہ سوال جو ہے ہم آپ سے پھر بریک کے اس طرف کریں گے. ناظرین، کچھ لمحوں کے بعد ہم واپس آئیں گے اور یہ گفتگو کنٹینیو کریں گے.
غفلت میں ڈوبا دل بدل دے مولا، یا خدایا فضل فرما دل بدل دے مولا، یا مولا گناہگاری میں کب تک عمر کاٹوں مولا، یا مولا بدل دے میرا رستہ دل بدل دے مولا، یا مولا سنو میں نام تیرا دھڑکنوں میں یا مزہ آ جائے مولا دل بدل دے مولا، یا مولا رہوں بیٹھا میں اپنا سر جھکا کر مولا، یا مولا سرور ایسا عطا کر دل بدل دے مولا، یا مولا خدایا فضل فرما دل بدل دے مولا، یا مولا خدایا فضل فرما دل بدل دے.
خوش آمدید. اجازہ وقفے سے قبل ہم یہ گفتگو جاری رکھنا چاہ رہے تھے کہ اکثر کافی قابل لوگ جو بڑی بڑی معروف یونیورسٹیز میں یورپ اور امریکہ کی ایجوکیشن حاصل کرتے ہیں، مثلا آکسفورڈ، کیمبرج، یل، ہارورڈ، پرنسٹن، جو کچھ بھی، یعنی کہ دنیا بھر کی ڈیولپنگ کنٹریز کے طلباء کی خواہش ہوتی ہے کہ ہم اس یونیورسٹی میں جائیں. اچھا، انہوں نے جو پچھلے 5 سے 8 سال سے جو حادثات اکنامکلی ہمارے یہاں یورپ میں اور امریکہ میں ہو رہے ہیں، کہ ہائیلی تو ایجوکیٹڈ تھے وہ، مگر ان کا صرف ایک پرپس ان لائف تھا کہ پیسہ بنایا جائے اور اس سے یعنی کہ قوم کو، سوسائٹی کو، انٹرنیشنلی جتنا بھی نقصان پہنچے اس میں کچھ انہیں یعنی کہ فکر نہیں تھی. تو اس طرح کی ایجوکیشن سوسائٹی کے لیے مفید ہوتی ہے یا نقصان دہ ہوتی ہے؟
دیکھیے، یہ ایک نیا فینومینا نہیں ہے کہ پیسہ بنایا جائے ایجوکیشن سے. مین چیز ہے، آپ نے ڈومینیٹ کرنا ہے سوسائٹی پہ. آپ نے پہلے لینا ہے کہ ایک محلے پہ ڈومینیٹ کرنا ہے، پھر بریکٹ بڑھائیں گے، کہیں گے کہ ایک ٹاؤن میں آپ نے ڈومینیٹ کرنا ہے، پھر ایک سٹی میں، پھر کنٹری پہ، پھر ایک ریجن پہ، پھر پوری دنیا میں ڈومینیٹ کرنا ہے. یہ نیا فینومینن نہیں ہے، یہ بڑا پرانا پری ہسٹورک ٹائم کا یہ فینومینا ہے. 19th century میں اس فینومینن کو تقویت پہنچی جب کرسچنز نے یورپ میں، یورپ کی جو ٹاپ یونیورسٹی اپسالا یونیورسٹی جو ہے، مطلب اسکینڈینیویا کی، اس طرح سوربون جو ہے فرانس کی ہے، ہائیڈلبرگ جرمنی میں آ جاتی ہے، پھر آکسفورڈ، کیمبرج، یہاں پہ انہوں نے جو پہلے سے چل رہے ہوتے تھے ڈیوینٹی اسکول، جو چل رہے ہوتے تھے اسکولز آف
چرچز نے جو شروع کیے تھے جی،
تو وہ اس میں جو تھیولوجی پڑھائی جاتی تھی، اسکول آف تھیولوجی، ڈپارٹمنٹ آف تھیولوجی، اسے انہوں نے اپ گریڈ کیا. انہوں نے کہا کہ اب بیونڈ فرنٹیئر سوچو. یہ کرسچنز نے پہلے لیا یورپ میں، یہ ویسٹرن یورپ میں جو کیا، اور اس پہ دیکھو کہ اپنے آپ کو بھی اسٹرینتھن کرو سوشلی، اکنامکلی، پولیٹیکلی، اور پھر دیکھو اپنی کمیونٹی کو کیسے آگے لے کے جاتے ہو. تو جو مشنری تو 200 برس سے 16th century سے جانا شروع ہو گئے تھے، تو یہ اب جو اکیڈیمکس جانا شروع ہو گئے تھے 19th century میں کرسچن ورلڈ کے، پوری دنیا میں جاتے تھے اور وہ سیل کرتے تھے اپنے آئیڈیا کو تاکہ وہ لوگ ان کی طرف واپس آئیں. اور اس چیز کو پھر ایک سٹیج پہ آ کے جو لاسٹ ڈیکیڈ ہے 19th century میں، اس میں جوز نے اس کو بھی محسوس کیا. اب جو ہی دیکھیے، جوئش اسٹیٹ کی بات جب ہوئی ہے، یا جب زائنزم آیا، جبٹنسکی نے اور ہرزل نے جب کہا کہ ہم بیونڈ جیوڈائزم ہم سوچیں، ہم ٹیریٹری کو گریب کریں، ہم اپنی جو ٹیریٹوریل اسٹرینتھ ہے وہ بڑھائیں، اور اس کے ساتھ اکنامک اسٹرینتھ، پولیٹیکل اسٹرینتھ خود بخود ہی آ جائے گی. تو جو لیبنز رام جو کانسیپٹ ہے جرمن لینگویج کا، کہ اسپیس ٹو آکوپائی، تو اسپیس آکوپائی کرتے کرتے آپ دیکھ لیجئے کہ بٹوین ٹو وارز، جو ایک 39-40 years کا ایک لل پیریڈ ہے، اس میں جوئش کمیونٹی نے دنیا جہان کی بیسٹ یونیورسٹیز میں کوشش کی کہ اپنے اکیڈیمکس پلانٹ کریں وہ، اور وہ پلانٹ آہستہ آہستہ ان لوگوں نے 40 برس میں کیے. پھر وہی اکیڈیمکس جو تھے وہ پروڈیوس کرنا شروع ہو گئے بینکرز کو، ایڈمنسٹریٹرز کو، سی فیررز کو، شپنگ میں جو لوگ جو تھے. تو جو جو انہوں نے کمیونیکیشن چینل دیکھے، انہوں نے اکیڈیمک چینل دیکھے، پولیٹیکل چینلز دیکھے، اکنامک چینل دیکھے، ان کے اوپر ڈومینیٹ کرتے ہوئے اپنی کمیونٹی کو سرو کیا انہوں نے. تو اگر یہ کہہ دیا جائے کہ ہم اس کو محدود رکھیں کہ ڈیوینٹی کی حد تک یا تھیولوجی کی حد تک یا کوئی چیز اسلامک یا نان اسلامک، اس میں ہر قوم نے، ہر مذہب نے کام کیا ہے. اگر اس کو اتنا زیادہ نیرو کریں گے تو کہتے ہیں نالج کی پیروکیل کلاسیفیکیشن نہیں ہو پاتی، نالج کی کوئی فرنٹیئرز نہیں ہوتے. تو دیکھیے کہ 1952 ورلڈ وار کے بعد جب جوئش اسٹیٹ بن گئی، تو آپ دیکھیے کہ 1950s اور 1960s میں 5,000 سے زیادہ PhDs پروڈیوس کیے جوئش کمیونٹی نے، دنیا کی بیسٹ یونیورسٹیز کے. اور یہ چونکہ یہ آگے پھر پھیلتی ہیں، ایکسپینڈ کرتے ہیں ہوریزونٹلی بھی اکیڈیمک اور یہ ورٹیکلی بھی کرتے ہیں. اور اب آپ دیکھ لیجئے کہ دنیا جہان میں جتنی بھی ٹاپ یونیورسٹیز، 1,000 یونیورسٹی دنیا کی اٹھا لیں، چاروں پانچوں کانٹیننٹس میں سے، ان میں زیادہ تر اکیڈیمیا میں آپ کو جوئش کمیونٹی کے لوگ نظر آئیں گے، ایون کہ کرسچن سے بھی آگے وہ چلے گئے. تو کسی نے لمٹ نہیں کیا نالج کو، کسی کوزے میں نالج کو بند نہیں کیا. اس لیے قرآن مجید میں جب کہا جاتا ہے، جب ہمیں اسلام سے نظر آتا ہے کہ जिसके पास पर नॉलेज आ गया वो पावरफुल होता चला गया, इकोनॉमिकली मिलिटरली पॉलिटिकली सोशली वो पावरफुल होता गया और उसकी पावर आप रोक नहीं सकते। इसलिए कुरान मजीद में फरमाया गया हल यस्तवी यालमूना वल्लज़ीना ला यालमून, कि आप दोनों को नहीं बराबर नहीं हो सकते, जानने वाला और ना जानने वाला। तो रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बड़े खूबसूरत अंदाज से इसको असेस किया 1400 बरस पहले कि तलब अल इल्म फरीज़तन अला कुल्ल मुस्लिम व मुस्लिमात। तो मुसलमानों ने बदकिस्मती से इसको, लेकिन जिन जिन मुस्लिम ममालिक ने अब इस तरफ ध्यान पिछले 20-25 बरस में दिया है वो भी इकोनॉमिकली पॉलिटिकली सोशली और वो दे आर डूइंग मच बेटर नाउ। तो आप इसको कंपार्टमेंटलाइज नहीं कर पाते, ये बहुत बड़ा फील्ड है।
बिल्कुल सही फरमाया आपने डॉक्टर एजाज। ऑब्वियसली इससे ये बात वाजे होती है कि एक पीरियड था अगर साहब के जब एकेडेमिया में इंटेलेक्चुअल फ्रंटियर्स में हर शोबे में मुसलमान आगे थे और यकीनी तौर पर जो यूरोप उस वक्त जो 500 साल पहले डार्क एजेस में कहा जाता है पूरा इल्म इस्लाम से ही आया था यहाँ पर यूरोप में, चाहे वो इंडोनेशिया के थ्रू हो या, तो ये पीरियड किस तरह से जो है पिछले 300-400 साल में मुसलमान और इस्लाम के यानी के जानशीन लोग एजुकेशन से दूर क्यों हो गए, उसकी क्या यानी के मौजूदा हालत ये दिखाई देती है कि मुसलमान होना वह है जो जाहिल है।
इसे एक चीज़ जो बहुत इंपॉर्टेंट है जो डॉक्टर साहब या एजाज भाई की गुफ्तगू के साथ लगती है, ये कॉन्सेप्ट जो इंटरनेशनली एजुकेशन में रिकॉग्नाइज्ड है एज एजुकेशनल कॉलोनियलिज्म, के व्हाटएवर द कॉलोनियलिस्ट कंसिडर्ड, जो भी कॉलोनियलिस्ट सोचते थे कि वो जाहिल ममलिकत के लिए मुफीद है, वो उन्होंने मुंतकिल किया अपने नैरेटिव से, अपने
उनके पैगाम से
उनके पैगाम से उन्होंने उसको मुंतकिल किया उन इलाकों में, और फिर से मुंतकिल नहीं किया, फिर जब उनके पास वो लेवल तक पहुंच गए उस इलाके के लोग जो मतलब क्रेम दल क्रेम उस इलाके की सबसे अफजल तरीन इल्मी लोगों को, फिर उन्होंने उनको अपने तरफ लेके आ गए कि फिर यहाँ पर लेके आके उनको कम्प्लीट किया। उन्होंने किस लेवल पर कम्प्लीट किया कि तुम आइंदा के इल्मी लीडर्स होगे और बाकी तुम्हारे नीचे जोहला होंगे। और फिर ये इन्होंने फिर कोशिश, ये जो इल्मी लीडर्स हुए इन्होंने फिर हमेशा कोशिश की कि उनके कमांडर्स की हुक्म को जारी रखें। हमारे एक दोस्त थे बताते थे कि जब अंग्रेज पाकिस्तान से निकले चंद इलाकों के जो उनके कंट्रोल्ड लोग थे बाकायदा उन्होंने उनसे कहा कि तुम एक चीज़ यकीनन अपने इलाके में नहीं करना, ये है कि एजुकेशन अपने इलाके में लेके आना, दैट जहल जो है साबित रखने कि आप देखें जब पाकिस्तान बना फॉर एग्जांपल मिसाल के तौर पर 11% लिटरेसी रेट था पाकिस्तान में, इतने पूरे 7 साल के बाद कुछ 17% लिटरेसी रेट हुआ, एक्सपेंशन ऑफ जस्ट 6%, और फिर किस एरिया में सिर्फ और सिर्फ अशराफ जो हैं उनके बच्चों में ज़्यादातर, बहुत कम तादाद में गरीब के, और फिर जो गरीब के तरफ हुआ उसके तरफ रिश्वत और ये चीज़ों के जरिए इल्म फैली, नहीं कि इल्म हासिल करने के जरिए, वही जाहिल आदमी ज़रा पैसा दे देता उसको क्वालिफिकेशन मिल जाती। तो इन रियलिटी जो कॉलोनियलिज्म के वजह से क्रम दलक्रम उन्होंने आइडेंटिफाई की या राजाओं के बेटों को या नवाबों के बेटों पर या चौधरीयों के बेटों पर या वडेरों के बेटों पर बेटा बेटियों के ऊपर उनके ऊपर इन्वेस्ट हुई है एजुकेशन। दैट्स व्हाई आप देखें ऑर्डिनरी इंसान मुसलमान मुल्क में जैसा आपने कहा कि मुसलमान हो तो जाहिल हो, नहीं मुसलमान हो जाहिल होने का ये सिनोनिमस नहीं है, जहालत इस्लाम मुसलमान मुल्कों में साबित होगी ऑर्डिनरी लोगों तक पहुँचा दिए जाए, तो वो जो मौला जो नबी हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की हदीस है कि इल्म हासिल करना क्या है क्या है कौत से लेकर कब्र तक पैदाइश से लेकर मौत तक, इसका यही हुआ कि आदमी हमेशा के लिए इल्म हासिल करना है, और ये हासिल करने का ये नहीं है कि औरत के लिए हो या माँ के मर्द के लिए हो। फिर इमाम खुमैनी का कौल जो जब इंकलाब वो लाए थे तो किसी ने वो शान इमाम खुमैनी से कहा तुम्हारी फौज है कहाँ पर, तो इमाम खुमैनी ने कहा कि मेरी फौज जो है उसके माओं की गोदी में है। तो ये माओं का भी बहुत अहमियत जो है, आप देखें ये अफगानिस्तान में ख्वातीन को स्कूलिंग ही नहीं दी जाती, ये क्या मतलब, पाकिस्तान के कई देहातों के इलाकों में लड़की असलन पढ़ती ही नहीं है, तो ये क्या मतलब, मतलब जो इतनी मुहिम सिस्टम है इल्म का कि माँ की इंकरेजमेंट के जरिए बच्चों को एजुकेशन की तरफ जाने को, उसको ही आपने अबैंडन करा दिया, تھرو آؤٹ دا مسلم ورلڈ آپ دیکھیں خواتین کے اوپر کوئی توجہ نہیں ہے. حتی یہ جو کیا ہے یہ اپنے سعودی عربیہ وہاں پر آپ خواتین کو ڈرائیونگ نہیں کرنے دیتے. تو یہ علم کے ہر دروازے علم کے جب یہ لیڈرشپس جو اسٹیبلش کرنا چاہتے اگنورنس اپنی قوم میں ثابت رکھیں گے تو یقیناً مسلمان جاہل لگے گا, جبکہ نہیں ہے. جس وقت ایک غریب علاقے میں مسلمانوں کو مدد ملی ہے, آپ ایران کے دیکھ لیں, انقلاب سے پہلے تقریباً 2-3% لٹریسی ہوئے تھے, اب تقریباً 98% لٹریسی ہوئے تھے. صحیح. سو ونس یو ڈو اٹ, جیسا آپ نے کہا جن علاقوں میں کام کیے گئے ایجوکیشنلی ڈیولپ ہوئے. اب آپ دیکھیں لیڈی پائلٹس ہیں ایران میں, ڈاکٹرز ہیں, ٹیچرز ہیں, دا ہول سسٹم مرد خواتین ایجوکیٹڈ پائے جاتے ہیں, اور جو انٹرنیشنل آرٹیکلس جو پریزنٹ کیے جاتے ہیں اس پہ آپ دیکھیں اکیڈیمک کولونیلزم جو ہے آبسٹرکشن بنتا ہے ہمارے کنٹریز کے انٹرنیشنل آرٹیکلس بننے کے, چونکہ دے آئیڈینٹیفائی اسپیسیفک کرائیٹیرین, وہ کرائیٹیرین کو وہ کہتے ہیں تمہارا نہیں لگتا ہے, تمہارا نہیں لگتا ہے, تمہارا آرٹیکل انگلش میں نہیں ہے, بھائی انگلش ہم نے سوچا فارسی میں ہی ہو, مگر ایکسپینس آن ٹو دیٹ ایریا. تو اکیڈیمک کولونیلزم نے مسلمانوں کو دبا کے رکھا ان ریالٹی.
ناظرین ہمارا آج کا پروگرام اختتام پر پہنچ رہا ہے. میں شکریہ ادا کرتا ہوں ہمارے مولانا سید تقی, سید محمد تقی رضوی صاحب کا, اور ڈاکٹر اعجاز حسین, بہت بہت شکریہ آپ آئے اور بہت پروگرام انٹرسٹنگ ہوا. ناظرین انشاءاللہ ہم اگلے ہفتے حاضر ہوں گے, گفتگو آگے بڑھے گی انشاءاللہ. اگلے وقت کے لیے خدا حافظ.